आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
चले जीवन सजिएको कसले पो सहन्छ र सजाय दोष बिनाको कसले पो सहन्छ र सजाय दोष बिनाको कोही रहेछन् हाम्रो साटो दुःख सहने असल काम गर्दा नि थोके अब हेली बने असल काम गर्दा नि थोके अब हेली बने चले बिर्सन्छौ भनेर प्रेम परमेश्वरको सम्पूर्ण शरीरमा ओराले हानेको उनको चोटले हुन्छौ निको सम्पूर्ण शरीरमा ओराले हानेको उनको चोटले हुन्छौ निको सहे सजाए पापो यो केवल हाम्रै निम्ति हो सहे सजाए पापो यो केवल हाम्रै निम्ति हो चोटे चोटले जीवन सजिएको सजाएको स्पिनाको कसले पोसाहन्छ र सजाएको स्पिनाको कोहिरहेछन् हाम्रो साटो दुःख सहने असल काम गर्दा नि थोके अब हेली बने
श्रोता मित्र प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन जय मसीह अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा श्रोता म आशा गर्दछु आज पनि तपाई सबै पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको निम्ति आफ्नो रेडियोको सेटको सामुने आइपुगिसक्नु भएको छ निश्चय नै आज पनि परमेश्वर हामी हरेकसँग आफ्नो पवित्र शास्त्रबाट कुराकानी गर्नुहुनेछ श्रोता आज हामी बाइबल अध्ययन दोस्रो कुरन्थी 11 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं यहाँ मुख्य विषय हो पाउलको प्रेरितत्वको समर्थन पाउलले यस अध्यायमा अति नै घनिष्ठ रूपमा र व्यक्तिगत तवरमा लेख्छन् पाउलले यी मानिसहरूलाई याद दिलाउँछन् कि तिनीहरू जीवित ख्रीष्टसँग जोडिएका छन् गाँसिएका छन् र उसले तिनीहरूको निम्ति आफ्नो गहिरो ख्याल र वास्ताको व्यक्त गर्दछन् म निश्चय नै भन्न सक्छु कि यो पत्रको सन्देश मेरो निम्ति पनि अति नै लाभप्रद भएको छ मैले यसको अध्ययन गर्ने काममा धेरै समय बिताएको छु र मैले यो पत्ता लगाए कि यससँग मेरो हृदयको निम्ति वास्तविक खास सन्देश छ कोरन्थियनलाई लेखिएको यो अन्तिम विभाजन खण्डले प्रेरित पाउलको बोलावटसँग व्यवहार गर्दछ दश अध्यायमा हामीले पत्ता लगायौं कि पाउलको प्रेरितत्वको सत्य प्रमाण सत्य सबूत अहिले हामी अति नै धेरै व्यक्तिगत खण्डतिर आएका छौं जुन पाउलको प्रेरितत्वको पुष्टि हो दोस्रो कोरन्थी 11 अध्याय 1 र 2 पदमा यस प्रकार लेखिएको छ दोस्रो कोरन्थी 11 अध्यायको 1 र 2 पदमा यस प्रकार लेखिएको हामी पाउँदछौ यस प्रकार लेखिएको छ तिमीहरूले मेरो पुर्खता सही दिए पनि हुने कृपया सही देऊ ईश्वरीय डाहाले म तिमीहरूप्रति डाहा वा डाही भएको छु एउटै पतिको पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रिस्टसँग तिमीहरूको मगनी गरिदिए पाउल कोरन्थीमा आएथे उसले सुसमाचार त्यहाँ प्रचार गरेथे अनि एक मण्डली त्यहाँ स्थापित हुन आयो त्यसरी पाउलले यी मानिसहरूलाई यी ख्रिस्टियन विश्वासीहरूलाई ख्रिस्टसँग मगनी गरिदिएका थिए मित्र हरेक सत्य विश्वासीहरू ख्रिस्टसँग मगनी गरिदिएका ख्रिस्टका दुलही हुन् पाउलको प्रचारद्वारा कोरन्थियनहरू उद्धार पाएका हुनाले तिनीहरू ख्रिस्टका मगनी भएका दुल्ही हुन् अनि तीन पदमा भनिएको छ तर जसरी सर्पले आफ्नो चलाकीले हब्बालाई छल्यो त्यसरी नै ख्रिस्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन् कि भनेर मलाई डर लागेको छ पाउलले ती कोही कोही ख्रिस्टियनहरूसँग विन्ती गरिरहेका छन् जुनले उसको विरूद्ध संकष्ट आपत खड़ा गरेका थिए र उसको सेविकाईको अपमान गर्न कोशिश गरिरहेका थिए उसले पहिले नै किन उनी तिनीहरूसँग रहनमा धेरै समय दिन सकेनन् त्यसको कारणको पनि स्पष्ट गरिदिएका छन् उनलाई पास्टर बन्नको निम्ति प्रभुबाट बोलावट भएको थिएन उनी प्रचारक थिए जो एक ठाउँदेखि अर्को ठाउँमा प्रचार गर्दै मण्डली स्थापन गर्दै नयाँ नयाँ क्षेत्रहरूमा अघि बढ्दथे त्यही नै उसको सेविकाई र उसको सेवा थियो। अनि पावल तिनीहरूले यो थाहा पाएको चाहन्छन् कि उनी स्वीकार गरिएको प्रेरित हुन्। उसले लेख्छन्, ईश्वरीय डाहीले म तिमीहरूप्रति डाही भएको छु। किन पावल वास्तवमा आफैलाई मूर्ख बनाउन इच्छुक थिए? तिनीहरूको लागि। हजुर, यद्यपि पावल आफैले आफैलाई बचाउ गर्न समय खर्च गर्न भन्दा ख्रिष्टको बारेमा तिनीहरूसँग बोलेथे, तर अहिले चाहिँ आफैलाई बचाउन अति आवश्यक भयो, त्यसकारण म मूर्खले जस्तै बोलिरहेको छु भन्छन्। उसले यो धेरैपल्ट यो अध्यायमा उल्लेख गर्छन्। भनिएको छ एक पदमा, तिमीहरूले मेरो थोरै मूर्खता सहिदिए पनि हुने, कृपया सहिदेऊ। अनि सोह्र पदमा भन्छन्, म फेरि भन्दछु, कुनै मानिसले मलाई मूर्ख नसम्झोस्, तर तिमीहरू त्यस्तो सम्झन्छौ भने पनि मूर्खलाई झैं मलाई ग्रहण गर, ताकि म पनि केही घमण्ड गर्न सकु। पाउल भन्छन् कि उसलाई आफैको बचाउ गर्न आवश्यक भएको छ, त्यसकारण तिनीहरूको दृष्टिमा कमसे कम मूर्खले जस्तो मूर्खता कुरा बोल्छन्। ग्रीक शब्दमा यो मूर्खको अर्थ हो अज्ञानी, मन्द बुद्धि वा अहंकारी, तर यसको अक्षरस अर्थ हो अर्थहीनता, उद्देश्य रहितको। पाउल भनिरहेका छन् कि आफ्नो बचाउमा समय खर्च गर्ने कुरा अर्थहीनता हो, बेकार हो, किनभने यसले सुसमाचार बाहिर दिइरहेको हुँदैन, यसले उसको सेविकाईको उद्देश्यलाई सेवा गर्दैन, पूरा गर्दैन। तैपनि उसले अहिले महसुस गर्छन् कि कोरन्थीमा यो आलोचक झुण्डको विरोधको कारण यो गर्नै पर्छ, मतलब आफ्नो प्रेरितत्वको बचाउ गर्नै पर्छ। त्यही कारण उसले तिनीहरूलाई उसको केही कुरा मूर्खतामा सही देऊ भनी आग्रह गर्दछन्। उसको यी मूर्खतामा सहन गरिदेऊ भनी विन्ती गर्छन्, ताकि उसले आफ्नो प्रेरितत्वको बचाउ गर्न सकुन्। हामी यो सबैमा शैतानको कामको देख्छौ। पहिलो शताब्दीको प्राचीन मण्डलीमा शैतानले खेदो सतावट विधिको प्रयोग गरे, तर त्यसले पत्ता लगायो कि यो माध्यमद्वारा क्रिस्टियनिटीको फैलावटलाई, वृद्धिलाई रोक्न सकिरहेका थिएन। वास्तविक तथ्य त यो हो कि मण्डली कहिले पनि त्यस तरिकामा बढ्न सकेनन् जस्तो कि यो ख्रिष्ट आउनु भएपछि 100 शताब्दी समयमा बढेको थियो। यसले पूरा रोमी साम्राज्यभरि विस्तार गरेको थियो, वृद्धि भएको थियो। अनि ईस्वी सम्वत 315 यो रोमी साम्राज्यको हरेक कुना काप्चामा सुसमाचार पुगेथ्यो। त्यो चाहिँ सतावटको अवधिमा भएको थियो। मित्र, हामी देख्दछौ कि शैतानले त्यो आज पनि गर्दछ। त्यसले परमेश्वरको वैधताको आक्रमण गर्दछ र सुसमाचारको अनादर गर्न, बदनाम गर्न कोशिश गर्दछ। यदि यसले पनि काम खाँदैन भने त्यसले सुसमाचार प्रचार गर्ने सेवकको बदनाम गर्न कोशिश गर्छ। त्यसरी त्यसले पाउललाई बदनाम गर्न कोशिश गर्यो। पाउलले यो स्पष्ट पार्दछन् कि उसले आफैलाई बचाउ गर्न समय खर्च गर्न भन्दा सुसमाचारको प्रचार गर्नेछन्। तर अहिले पाउल आफैलाई बचाउ गर्न समय लिन्छन्, किनकि उनी कोरन्थियनहरूमाथि डाही छन्। उनी तिनीहरूलाई प्रेम गर्छन्। उनी डराउँछन् कि कतै शैतानले हब्बालाई जस्तै उसको चलाकी र चतुर्याईद्वारा तिनीहरूलाई धोका दिनेछन्। पाउल जान्दछन् शैतान अझै आफ्नो त्यस्तो काम गर्न सक्छ। भनिएको छ 3 पदमा, तर जसरी सर्पले आफ्नो चलाकीले हब्बालाई छल्यो, त्यसरी नै ख्रिष्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन् कि भनेर मलाई डर लागेको छ। 4 पद, किनकि यदि कुनै व्यक्ति आएर हामीले प्रचार गरेका भन्दा अर्कै येशूलाई प्रचार गर्यो भने, अथवा तिमीहरूले पाएका आत्मा भन्दा अर्कै आत्मा तिमीहरूले ग्रहण गर्यो भने वा तिमीहरूले पाएका सुसमाचार भन्दा अर्कै कुनै सुसमाचार ग्रहण गर्यो भने तिमीहरू यस सबका सामु सजिलै झुक्द रहेछौ। हामी अझै अर्को येशुको, अर्को आत्माको र अर्को सुसमाचारको प्रचारको समस्याको सामना गर्दछौ। केही समय पहिले त्यहाँ जिजस क्राइस्ट सुपर स्टार भनिने म्यूजिक प्रोडक्शन अमेरिकामा आएको थियो, जुनले उहाँको ईश्वरत्वको इन्कार र अस्वीकार गर्दछ र येशूलाई त्यस तरिकामा पेश गर्दछ कि येशू कहिले पनि कहीँ पनि अस्तित्वमा हुनुहुन्न थियो, वा उहाँ आउनु नै भएको थिएन, वा येशू भन्ने कुनै व्यक्ति नै थिएन। यो चाहिँ नयाँ पोषकको पहिरनमा उद्धारवाद लिबरलिजमको येशू हो। अनि उद्धारवाद लिबरलिजमको येशू कहिले पनि अस्तित्वमा थिएन। यदि तिनीहरूले येशूको कन्याबाटको जन्मलाई अस्वीकार र इन्कार गरे, तिनीहरू अर्कै येशूको बारेमा कुरा गरिरहेका छन्। बाइबलको येशू ख्रिष्टको बारेमा होइन। यदि तिनीहरूले येशू ख्रिष्टले गर्नुभएका आश्चर्य कर्महरूमा विश्वास नगरे, तिनीहरूसँग मनमा बेग्लै अर्कै येशू छ। किनभने सुसमाचारको येशूले त आश्चर्य कर्महरू गर्नुभयो। उहाँ नै संसारको पापहरूको निम्ति मर्नुभयो, जुन लिबरलहरू इन्कार गर्छन्। तिनीहरू इन्कार गर्दछन् उहाँ मृत्युबाट शारीरिक रूपमा जी उठ्नुभयो। तिनीहरू इन्कार गर्दछन् कि उहाँ मानिसमा चोला लिनुभएको परमेश्वर स्वयं नै हुनुहुन्छ। यदि यो कुराको इन्कार गरिन्दछ भने बेग्लै अर्का येशूको प्रचार गरिन्दछ। पाँच पदमा भनिएको छ, कुनै कुरामा म ती सर्वोच्च प्रेरितहरू भन्दा कति पनि कम छैन। मित्र, यहाँ पाउल भन्छन्, र मेरो राय सोधिन भए म पाउललाई नम्बर वान प्रेरितको रूपमा दर्जा दिने थिए। पाउल भन्छन्, म कुनै कुरामा ती मुख्य प्रेरितहरू भन्दा कम छैन। पाउल कुरन्थियनहरूलाई यो कुरा थाहा पाएका चाहन्छन् कि उनी अन्य प्रेरितहरू जस्तो र जत्तिकैको प्रेरित हुन्। उनी तिनीहरूको स्थानमा पाल तम्बु बनाउनेवाला भएर आउँदैमा र तिनीहरूको बीचमा ख्रिष्टको नम्रताको कोमलतामा हिँडे भन्दैमा, यसको मतलब यो होइन कि उनी प्रेरित हुँदै होइन। देख्नुभयो, पाउललाई आफैले आफैको बचाउ गर्न कर लागेको छ। अनि छ पदमा भन्छ, म सिपालु वक्ता नभए तापनि ममा ज्ञानको कमी छैन। यो कुरा हामीले हर किसिमले तिनीहरूलाई सफासँग देखाइदिएका छौ। पाउल अति नै बुद्धिमान प्रतिभाशाली मानिस थिए, तर उसले साधारण भाषा प्रयोग गरे। आज त्यहाँ परमेश्वरको महान जनहरू छन् जो अति नै धेरै बुद्धिमान प्रतिभाशाली छन्, तर तिनीहरूले अति नै सरलतामा प्रचार गर्छन्। अनि त्यस्तै सरलता पाउलको विधि थियो, तरिका थियो, ताकि सबैले शिक्षित अशिक्षित वर्गले पनि बुझ्न सकुन्। तर उसले सरल तरिकामा बोले भन्दै यसको मतलब होइन कि तिनी प्रतिभाशाली बुद्धिमान मानिस होइनन्। अह, तिनी त्यस बेलाको एक महान प्रतिभाशाली शिक्षित व्यक्तित्व थिए। अनि सातदेखि नौ पदमा भनिएको छ, आफूलाई होच्याएर तिमीहरूलाई चाहिँ उच्च पारौं भनी परमेश्वरको सुसमाचार मैले तिमीहरूलाई सित्तैमा सुनाउँदा के मैले पाप गरे त? तिमीहरूको सेवा गर्न अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएर मैले ती मण्डलीहरूलाई लुटे? तिमीहरूसँग रहँदा जब मलाई अभाव परेको थियो म कसैको बोझ भइन, किनभने माकेडोनियाबाट आएका भाइहरूले मेरो अभाव पूरा गरिदिए। यसैले कुनै किसिमले तिमीहरूमाथि बोझ पर्ला कि भनेर मैले आफूलाई रोके र पछि पनि रोक्नेछु। पाउले कति पनि कोरिन्थियनको सहायता लिएनन् र लिन चाहेनन्। उसले आफ्नो जीविका चलाउन र सुसमाचारको निम्ति आफैले कठोर काम गर्नु परेको थियो र गरे, जुन पाल बनाउने काम थियो। अनि कोही कोहीले उसलाई, जसले गर्दा सुसमाचारको प्रचारमा केही समय तिनले दिन सके, तर कुरन्थियनहरूले उसलाई सहायता गरेनन्। उसका हात धेरै काम गरेकोले गर्दा चाम्रो चाम्रो कठोर कडा भएको थियो, तर यसले यो संकेत गर्दैनथ्यो कि उनी शिक्षित विशिष्ट प्रेरित थिएनन्। अह, त्यही नै पाउल आफ्नो तर्कलाई सारिरहेका छन्। दशदेखि बाह्र पदमा भन्छन्, ख्रिष्टको सत्यता ममा छ र अखैयाका इलाकाहरूमा मेरो यस गर्वलाई कसैले रोक्न सक्ने छैन। किन के म तिमीहरूलाई प्रेम गर्दिन भनेर हो र? परमेश्वर जान्नुहुन्छ कि म तिमीहरूलाई प्रेम गर्छु। म जे काम गरिरहेछु सो गरि नै रहनेछु। ती मानिसहरूको दावीलाई काट्न सकौं जुनहरूले धाकसँग गरेका सेवा कर्मलाई हाम्रै समान छ भनी भन्छन्। पाउल भन्छन्, उनी घमण्ड गरिरहेका छन् किनभने यो सत्य हो र किनभने उनी तिनीहरूमाथि दाही छन् र तिनीहरूको लागि डराइरहेका छन्। चाहे मानिसहरूले जेसुकै भन्, उनी आफ्नो जीविकाको निम्ति र सुसमाचारको निम्ति पाल बोल्ने कडा काम गर्न छोड्दैनन्, जुन मुनासिब हो। यसले उसको प्रेरित्वको कति पनि घटाउँदैन, सानो बनाउँदैन। अनि 13-14 पदमा भनिएको छ, किनकि त्यस्ता मानिसहरू झुट्टा प्रेरितहरूको भेष लगा हिँड्नेहरू। यो कुरा अचम्मको कुरा होइन, किनकि जसले आफैलाई ख्रिष्टको प्रेरितहरू बनाउन प्रयत्न गरे, जबकि तिनीहरू वास्तवमा थिएनन्, तिनीहरू वास्तवमा शैतानका सेवकहरू थिए। धेरै मानिसहरूले यस्तो सोच्ने गर्दछन् वा विचार गर्दछन् कि शैतान भनेको लामो लामो केस भएको, लामा लामा दारा भएको र शिरमा सिंह भएको डरलाग्दो क्रूर व्यक्ति हुन्छ। मित्र, यो कति पनि शास्त्रीय आधारित तथ्य होइन।
शैतान स्वयं ज्योतिको स्वर्गीयदूत थिए। यदि त्यसले आफैलाई तपाईहरूको सामने प्रकट गराए तब तपाई उसलाई अति नै सुन्दर व्यक्तिको रूपमा देख्नुहुनेथ्यो, जस्तो कि तपाईले कहिले पनि कहीं पनि देख्नु भएको छैन। अनि पन्ध्र पदमा भनिएको छ, त्यसकारण यो कुनै अनौठो कुरो होइन कि त्यसका दासहरूले पनि धार्मिकताका दासहरूको रूपमा आफ्नो भेष बदल्छन्, तिनीहरूको अन्त्य तिनीहरूका काम अनुसार हुन्छ। यहाँ अति नै डराउने कथन छ, त्यो हो शैतानसँग पनि सेवकहरू छन्, यसले डरमा तपाईँको रौंलाई खड़ा गराइदिन्छ। जबकि शैतान ज्योतिको स्वर्गीयदूतको भेषमा परिवर्तन गर्न सक्ने भएकोले त्यसका सेवकहरूले पनि आफैलाई धर्मका सेवकहरूको भेषमा परिवर्तन गर्छन्। तिनीहरू अति नै आकर्षक छन्। त हामी कसरी तिनीहरूलाई चिन्न सक्छौ भन्दा तिनीहरूका काम अथवा फलबाट तिनीहरूलाई चिन्न सक्छौ। पद 16-17 पदमा भनिएको छ, 16-17 म फेरि भन्दछु, कुनै मानिसले मलाई मूर्ख नसम्झोस्, तर तिमीहरू त्यस्तो सम्झाउँछौ भने मूर्खलाई झैं मलाई ग्रहण गर, ताकि म पनि केही घमण्ड गर्न सकू। मेरो यस घमण्डको निश्चयमा म प्रभुको अधिकारमा होइन, तर मूर्ख झैं बोलिरहेछु। पाउल भन्छन् उनी निरन्तर अर्थहीनता बुद्धिहीनता कुरामा जानै पर्छ, बोल्नै पर्छ, र तिनीहरूले उसलाई यसमा ग्रहण गर्नै पर्छ। अनि 18-19 पदमा भन्छन्, धेरै संसारिक कुराहरूमा घमण्ड गरेका हुनाले म पनि घमण्ड गर्दछु। तिमीहरू आफै यति बुद्धिमान भएछौ कि खुशी साथ मूर्खहरूलाई सहँदा रहेछौ। उसले यहाँ केही पवित्र व्यङ्ग वचनको तीखो प्रहार गर्ने वचनको थप्छन्। अनि 20 पदमा भन्छन्, किनकि यदि कुनै मानिसले तिमीहरूलाई कमारा तुल्याउँछ वा तिमीहरूलाई आफ्नो शिकार बनाउँछ वा तिमीहरूबाट फाइदा उठाउँछ अथवा धाक जमाउँछ वा तिमीहरूलाई मुखैमा थप्पड लाउँछ भने पनि तिमीहरू सब सहँदा रहेछौ। उसले यहाँ तिमीहरूलाई अति नै दरो निन्दा फटकार दिन्छ। यो एक किसिमको व्यङ्ग्य हान्ने वचन हो कि कसरी ती झुट्टा प्रेतहरूले तिनीहरूलाई धोका दिन सक्छन्। तिनीहरूले झुट्टा शिक्षक र झुट्टा प्रेतहरूबाट त्यस किसिमको वर्ताव पाउनेछन्। भनिएको छ 20 पदमा, किनकि यदि कुनै मानिसले तिमीहरूलाई कमारा तुल्याउँछ वा तिमीहरूलाई आफ्नो शिकार बनाउँछ वा तिमीहरूबाट फाइदा उठाउँछ अथवा धाक जमाउँछ वा तिमीहरूलाई मुखैमा थप्पड लाउँछ भने पनि तिमीहरू सब सहँदा रहेछौ। अहिले हामी यो खण्डमा आउँछौ जहाँ पाउल आफ्नो जीवनलाई सुसमाचारको सेवकको रूपमा वर्णन गर्दछन्। मैले यो कुराको स्वीकार गर्नै पर्छ कि धेरै सालदेखि सेवामा छु, तर जब म यो मानिस पाउलले भोगेका कठिनाईहरू पढ्दछु म यो कुराको थाहा गर्दछु, म खाली खेल मात्र खेलिरहेको छु। म यस मानिस पाउल जस्तो ख्रिष्टको सत्य सेवक होइन। 21-22 पदमा भनिएको छ, म लज्जित भएर स्वीकार गर्छु कि हामीले चाहिँ यी सब सहन सकेनौ, तर कसैले कुनै कुरामा घमण्ड गर्छ भने म पनि ती कुरामा घमण्ड गर्छु। हो, म मूर्ख झैं बोल्दछु। के तिनीहरू हेब्रू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहमको सन्तान हुन्? म पनि हुँ। अनि के तिनीहरू ख्रिष्टका सेवक हुन्? म अझ असल सेवक हुँ। पागल झैं म बोलिरहेछु, मैले ज्यादै परिश्रम गरे, कैदमा अझ धेरै पल्ट परे, अनगिन्ती कोरा खाए, मृत्युको मुखमा बारम्बार परे, पाँच पल्ट मैले यहुदीहरूका हातबाट एक कम 40 गरी कोरा खाए। मित्र, त्यस दिनमा यहुदीहरूको 39 पल्ट कोरा लगाउने चलन थियो, अनि त्यस व्यक्तिलाई मर्नबाट जोगाउन तिनीहरूले 13 कोरा एकपट्टि, 13 कोरा अर्कोपट्टि र 13 कोरा चाहिँ पछाडिपट्टि कोरा लगाउँथे। पाउले त्यस किसिमको यातना 5 पल्ट भोगेका थिए। अनि 25-27 पदमा भनिएको छ, 3 पल्ट मलाई लौरोले पिटे, एकपल्ट ढुङ्गाले हाने, 3 पल्ट म चढेको जहाज ध्वस्त भयो, एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु। मेरो बारम्बारको यात्रामा म नदीहरूका जोखिममा परे, डाकुहरूका जोखिममा, आफ्नै जातिका मानिसहरूको जोखिममा, अन्य जातिहरूको जोखिममा, शहरको जोखिममा, उजाड स्थानको जोखिममा, समुद्रको जोखिममा, झुट्टा भाइहरूबाट आउने जोखिममा, परिश्रममा र कष्टमा, कति कति अनिन्दो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठण्डी र नग्नतामा परे। आज हामी कतिजना भन्न सक्छौ कि हामी यस्ता कुनै कठिनाईहरूमा भएर गएका छौ। हामी धेरैले व्यावहारिक रूपमा ख्रिस्ट येशूको निम्ति कुनै कठिनाईहरूको भोगेका छैनौ। 28 पदमा भनिएको छ, अनि अरू कुराहरू बाहेक सबै मण्डलीहरूका फिक्रीको बोझ ममाथि छ। यी बाहिरका जोखिम र कष्टहरू बाहेक सबै मण्डलीहरूमा फिक्रीको बोझ पाउलमाथि थियो। बुबाले आफ्ना बच्चाहरूको वास्ता गरे झैं पाउलले मण्डलीहरूको वास्ता गरे। पाउलको मुख्य फिक्री चाहिँ मण्डलीभित्र पस्ने डरलाग्दा बुवासारको विषयमा थियो। 29-31 पदमा भनिएको छ, को दुर्बल छ र म चाहिँ छैन, को पापमा फसाएको छ र म चाहिँ व्याकुल हुँदिन, मैले गर्व गर्नु नै पर्ने हो भने म आफ्नो कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। प्रभु येशूका परमेश्वर र पिता जो सर्व सर्वदा धन्य हुनुहुन्छ उहाँले जान्नुहुन्छ कि म ढाड्दिन। पाउल भन्छन् एक येशू ख्रिष्टको सेवकको रूपमा यहाँ मेरो यो रिपोर्ट छ, प्रतिवेदन छ। अनि भनिएको छ 32-33 पदमा, दमस्कसमा अरितस राजाका हाकिमले मलाई पक्रन दमस्कस शहरमा पहरा राखेको थियो, तर पर्खालको एउटा झ्यालबाट डालोमा राखेर मलाई तल झारिदिएको हुनाले म तिनको हातबाट उम्के। ओ, टोकरीमा हालेर पर्खालबाट तल झार्ने कुरा कति असजिलो कुरा भयो होला। जब हामी कुनै ठाउँमा मिटिङमा सभामा वा मण्डली सेवामा जान्छौ तब हामीलाई सधैँ आरामदायक विस्तार खानपान दिन्छन्, हामीलाई त्यहाँ आदर सम्मानपूर्वक स्वागत गर्छन्। कल्पना गर्नुहोस् त कसरी पाउललाई ती उसलाई मार्ने ढुकेर बस्नेहरूबाट बचाउन झ्यालबाट डोरीको टोकरीमा हालेर पर्खालबाट तल ओह्रालिदिए। कस्तो असजिलो पार्ने कुरा पाउले यी सबै येशु प्रभुको निम्ति गरे। मेरो मित्र, ख्रिष्टको लागि जुन कुराको भोग गर्नुहुन्छ त्यसको बारेमा सेखी नबगार्नुहोस्, यसलाई पटक पटक पढ्नुहोस्। हामी सबै शरमले शिर निहुरारेर भन्नुपर्छ, हे प्रभु, तपाई प्रति सत्य बन्न सहायता गर्नुहोस्। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98-470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।